اب اس کے بعد کچھ چیزیں روزے اور اس سے متعلقات کے بارے میں. تو یاد رکھیے کہ روزہ فرض عبادت ہے, یہ کفایت کرنے والی عبادت ہے, تقویٰ پیدا کرنے میں اہم کردار ادا کرتا ہے. پورے قرآن میں نماز اور زکوٰۃ کا کثرت سے ذکر ہے, حج کا بھی ایک سے زائد دفعہ ذکر ہے, لیکن روزے کے بارے میں یہی آیات جو ہم پڑھنے والے ہیں 183 سے 185, یہ ہیں بہترین آیات. ایک ہی جگہ سارے احکامات دیے, اور یہ اسلام کی خوبصورتی ہے کہ تھوڑے سے وقت میں پورے مسئلے کو بیان کر دیا. بڑے پیار سے سنتے ہیں. میں اس پورے ٹاپک کو اکٹھا پڑھوں گی. اس کا ٹاپک یعنی 183 سے 185 تک اس کا ٹاپک کیا ہے, رمضان, قرآن اور دعا کا تعلق. پھر اس پہ انشاءاللہ ان پہ تھوڑی سی بات کریں گے. یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. اے ایمان والو, تم پر روزے رکھنا فرض کیا گیا جس طرح تم سے پہلے کے لوگوں پر فرض کیے گئے تھے. اور یہ کیوں فرض کیے گئے؟ تاکہ تم تقوی اختیار کرو, نفس پہ قابو پاؤ, سیلف کنٹرول, تمہیں اپنے گناہوں کی فکر لگ جائے. اور ڈرتے کیوں ہو؟ ایام معدودات, گنتی کے چند دن ہیں, لیکن تم میں سے جو شخص بیمار ہو یا سفر میں ہو تو وہ اور دنوں میں گنتی پوری کر لے, اور اس کی طاقت رکھنے والے فدیے میں ایک مسکین کو کھانا دیں. پھر جو شخص نیکی میں سبقت کرے وہ اس کے لیے بہتر ہے لیکن تمہارے حق میں بہتر کام روزے رکھنا ہی ہے اگر تم با علم ہو. کیا پتہ چلا کہ روزہ انسان کے اندر ایک خوبصورت فیلنگس لے کر آتا ہے. آپ دیکھیے کہ اللہ تعالیٰ روزہ رکھ کر ہمیں اپنا رشتہ یاد دلواتے ہیں. باتھ روم میں جا کر جتنا مرضی پانی پی لیں کوئی نہیں دیکھ رہا, کھانا پکاتے ہوئے کچن میں جتنا مرضی کھا لے کوئی نہیں پوچھتا, لیکن اللہ کی موجودگی کا احساس. اب یہاں پھر ایک چھوٹی سی بات, مائیں کیسی چاہیے, روزے رکھنے والی مائیں, یا بات بات پہ وجہ بے وجہ پہ روزے چھوڑنے والی مائیں. تو ایک بچے کو جو ماں درکار ہے, اس ماں کے اندر روزے رکھنے کی اور روزے کو نبھانے کی اور اس کا حق ادا کرنے کی خوبی ہونی چاہیے. آپ دیکھیے کہ اللہ مجھے دیکھ رہا ہے, اس کا احساس سب سے زیادہ روزہ رکھ کر ہوتا ہے. پھر آپ دیکھیے کہ مریض اور مسافر بات میں روزہ رکھ سکتے ہیں, یعنی گنتی لازمی ہے پوری کرنا, یہ اپنی مرضی سے آپ اور میں نہیں کر سکتے. عمل کی بات کیا ہے کہ روزے رکھیں, بلا وجہ نہ چھوڑیں, کیونکہ بات میں رکھنا مشکل ہوتا ہے. اور روزہ کہتے کس کو ہے؟ سیام یا سوم, روزہ, صبح صادق سے غروب آفتاب تک کھانے پینے اور جمع سے اللہ کی رضا کے لیے رکے رہنا. اور یہ روزہ بھی ہے, عبادت ہے, نفس کی طہارت اور تزکیہ کے لیے بہت اہم ہے. اسی لیے اللہ تعالیٰ نے اس کو پچھلی امتوں پر بھی فرض کیا, اور مقصد حصول تقویٰ ہے. چلیے, تقویٰ ہے میرے اندر, ماں کے اندر تقویٰ ہوگا تو بچے میں کیسے جائے گا؟ تھوڑا سا اس کو سمجھیے گا. آپ دیکھیے کہ بچہ ماں کے پیٹ سے انرجی لیتا ہے. ماشاءاللہ آپ میں بہت ساری ڈاکٹرز بھی ہیں, اور جو ڈاکٹرز نہیں وہ مائیں تو ہیں نا. بچہ ماں کے ساتھ براہ راست جڑا ہوتا ہے, چپکا ہوتا ہے اندر. اگر ماں کے جسم سے وہ خون لے سکتا ہے, اگر خدا نخواستہ ماں کو ڈائبیٹک ہو جائے, شوگر ہو, تو بچے کو بھی ڈر ہوتا ہے. ڈاکٹرز کہتے ہیں ماں کو خوش رکھو, دکھی ماں دکھی بچہ پیدا کرے گی, یہ تو سبھی کو پتہ ہے نا. تو کیا بچہ ماں سے تقویٰ نہیں لے گا, صبر نہیں لے گا, شکر نہیں لے گا؟ اب آج سارے معیار رکھتے ہوئے چیک کیجئے گا کہ آپ کے بچے کو کیسی ماں ملی ہے. کیا آپ کہہ سکتی ہیں کہ میرے بچے تجھے دنیا کی سب سے بہترین ماں مل گئی؟ نہیں. اپنے تقویٰ کو بڑھائیے, آنکھوں کو غلط چیزوں کے دیکھنے سے روکیے, تاکہ آپ کے اندر تقویٰ آئے اور آپ کے بچے آپ سے زیادہ اچھے بن جائیں. اور جتنا تقویٰ آئے گا اتنا انشاءاللہ اللہ تعالیٰ آپ کی مدد کرے گا. پھر فرمایا, شہر رمضان الذی انزل فیہ القرآن, ماہ رمضان وہ ہے جس میں قرآن اتارا گیا. قرآن کیا ہے؟ جو لوگوں کو ہدایت کرنے والا ہے, جس میں ہدایت کی, حق و باطل کی, تمیز کی نشانیاں ہیں. تم میں سے جو شخص اس مہینے کو پائے اور روزے رکھنا چاہے, ہاں جو شخص بیمار ہو یا مسافر ہو, وہ دوسرے دنوں میں یہ گنتی پوری کرنی چاہیے. اور اللہ کا ارادہ تمہارے ساتھ آسانی کا ہے, مشکل کا نہیں. اللہ کبھی مشکل نہیں چاہتا, ماں اپنے بچے کے لیے کبھی مشکل نہیں چاہتی. تو اللہ تو 70 ماؤں سے بھی زیادہ پیار کرنے والی ہستی, وہ کیسے مشکل پسند کرے گا؟ इसीलिए फरमाया गिनती पूरी करो और अल्लाह की दी हुई हिदायत पर इस तरह उसकी बड़ाई बयान करो और इसका शुक्र अदा करो। ये जो है ना बड़ाई बयान करो, वली तुकब्बिरुल्लाह अला मा हदाकुम, तो मुफस्सरीन कहते हैं इससे मुराद ईद की तकबीरात हैं, यानी रमज़ान के गुज़रते ही ईद की तैयारियां और ईद वाले दिन अल्लाह ताला के नाम की बड़ाई का इजहार करना। और उसके बाद फिर दुआ। दुआ क्या है? अल्लाह के वजूद के यकीन का दूसरा नाम है, जो सुन रहा समी है अलबसीर है। करना क्या है? हिदायत और रुश्द हासिल करने के लिए अल्लाह ताला से खूब दुआएं करनी चाहिए। रोज़ेदार की दुआ कबूल होती है, गैर रोज़ेदार की भी होती है। शर्त यह कि आपको अल्लाह ताला से मांगना आ जाए। किसके ज़रिए से, किसके वास्ते, किसके वसीले से मांगिए? अल्लाह की रहमतों के वसीले से मांगिए, अल्लाह की शान रबूबियत से मांगिए। व इज़ा सअलक इबादी अन्नी फ़इन्नी करीब, जब मेरे बंदे मेरे बारे में आपसे सवाल करें तो आप कह दीजिए कि मैं बहुत ही करीब हूँ। हर पुकारने वाले की पुकार को जब भी वो मुझे पुकारे कबूल करता हूँ। इसलिए लोगों को भी चाहिए कि वो मेरी बात मान लिया करें और मुझ पर ईमान रखें, यही इनकी भलाई का बायस है। आज बच्चा लेने के लिए माँ बाबा जी के दरबार पे जाती है, बताइए कल कैसा बच्चा आएगा? वो जो बाबा जी की मन्नतों मुरादों के नतीजे से आया बकौल उस माँ के, नऊज़ु बिल्ला सुम्मा नऊज़ु बिल्ला, वो बच्चा कल कितना बड़ा मुशरिक होगा। उसका तो नाम ही अपने पीरां देता रख दिया, उसका तो नाम ही आपने मुशरिकाना रखा। तो याद रखिए कि एक माँ को अपने बच्चे की खातिर ही सही, हर उस चोर दरवाज़े को अपनी ज़िंदगी से बंद कर देना चाहिए जहाँ से शिर्क का कोई शायबा भी आता हो। हज़रत अनस रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला फरमाता है मेरा बंदा मेरे साथ जैसा गुमान रखता है मैं भी इसके साथ वैसा ही बर्ताव करता हूँ। वो जब भी मुझसे दुआ मांगता है मैं इसके करीब ही होता हूँ। मुसनद अहमद की रिवायत है। चलिए दुआ मांगे। इल्म की महफिल में दुआएँ कबूल होती हैं ना। अल्लाह से कहिए कि अल्लाह मेरी सारी इबादत को कबूल करना और जहाँ कमी बेशी है उसको अपनी रहमत से पूरी कर लेना, और कोई एक नमाज जो मैंने कभी भी बहुत दिल से पढ़ी मेरी सारी नमाज़ों को उस दर्जे पे लेकर कबूल कर ले। और इसी तरह से अपनी प्यारी दुआएं मांगे। मैं चंद सेकंड खामोश रहती हूँ, कोई दुआ मांग लीजिए, अल्लाह ताला आपकी दुआएं कबूल फरमाए। और अगली आयत टॉपिक लिख लीजिए, लिबासुल्लहुम व लिबासुल्लकुम, शौहर बीवी एक दूसरे का लिबास। इसी का जिक्र करके अल्लाह ताला ने यहाँ हमारे सामने ये बात रखी, उहिल्ल लकुम लैलतस्सियामिर रफसु इला निसाइकुम, हलाल कर दी अल्लाह ने रोज़े की रातें तुम्हारी अपनी बीवियों के साथ। कैसे? रोज़ों की रातों में अपनी बीवियों से ताल्लुक़ कायम करना तुम्हारे लिए हलाल किया गया। वो तुम्हारा लिबास है और तुम इनके लिबास हो। तुम्हारी पोशीदा खियानतों का अल्लाह ताला को इल्म है। इसने तुम्हारी तौबा कबूल फरमा कर तुमसे दरगुजर फरमा लिया। अब तुम्हें इनसे मुबाशरत की और अल्लाह की लिखी हुई चीज़ तलाश करने की इजाज़त है। तुम खाते पीते रहो यहाँ तक कि सुबह का सफ़ेद धागा स्याह धागे से ज़ाहिर हो जाए। फिर रात तक रोज़े को पूरा करो और औरतों से उस वक्त तक मुबाशरत न करो जबकि तुम मस्जिदों में इतिकाफ़ की हालत में हो। ये अल्लाह ताला की हदूद हैं, तुम इनके करीब भी न जाओ। इस तरह अल्लाह ताला अपनी आयतें उन लोगों के लिए बयान फरमाता है ताकि वो बच जाएँ। इस्लाम की शरीयत हमें थोड़ी थोड़ी करके मिली। शुरू में रोज़ा बहुत मुश्किल था, सिर्फ मगरिब से लेकर ईशा के बीच में या फिर ईशा से पहले ही दोबारा आँख लग जाने की सूरत में अगला रोज़ा शुरू होता था। यानी कह लीजिए कि आजकल जो सुबह की पाबंदियाँ हैं, दिन की पाबंदियाँ हैं, वो रात की भी होती थी। थोड़ी देर का बीच में एक गैप मिलता था। बहुत मुश्किल चीज़ थी, अल्लाह ताला ने इस आयत के ज़रिए उसको ख़त्म किया। वो तो रोज़े से मुतल्लिक है, चले वो तो एक महीने की बात है, लेकिन यहाँ थोड़ी सी बात करते हैं लिबास पे। औरत और मर्द लिबास और जिस्म की तरह, आप बताइए कि लिबास आपके मेरे ऐब ढांपता है कि ऐब दिखाता है? हमारे जिस्म पे कोई भी ऐब हो कपड़ों में छुप गए ना। अभी गर्मी आई तो हमने गर्मी वाले कपड़े पहन लिए, सर्दी थी तो सर्दी के कपड़े पहने। लिबास आपके कद बुत के बराबर होता है, आप बहुत खुले या बहुत तंग कपड़े नहीं पहन सकते। इसी तरह शौहर और बीवी एक दूसरे के लिए बहुत अहम है। यहाँ फिर माँ और बच्चे के रिश्ते पे हज़रत उमर रज़ी अल्लाह अन्हु का एक वाक़या सुनाऊँगी। एक शख्स आपके पास आया, साथ उसका जवान बेटा था। कहने लगा अमीरुल मोमिनीन, ये मेरा बेटा बड़ा गुस्ताख है, میری عزت نہیں کرتا، آپ اس کو سمجھائیے۔ اس سے پہلے کہ حضرت عمر رضی اللہ عنہ کچھ کہتے، وہ جوان لڑکا بولا کہ امیر المومنین، مجھے کچھ بھی کہیے گا لیکن میرے ایک سوال کا جواب دے دیں۔ کہا بولو۔ کہا یہ بتائیے کہ بیٹا ہونے کے ناطے میرا کیا حق تھا میرے باپ کے ذمہ؟ تو حضرت عمر نے جو تین باتیں بتائی اس میں سے ایک ہمارے آج کے پارے کا تھیم ہے۔ کہنے لگے کہ تیرا سب سے پہلا حق کیا تھا؟ کہ تیرا باپ تجھے ایک اچھی ماں دیتا، اچھی ماں دیتا، مراد شادی کرتے وقت ایک نیک اچھی سلجھی ہوئی عورت یا لڑکی سے شادی کرتا، اور پھر دوسرا یہ ہے کہ تیرا اچھا نام رکھتا، اور تیسرا یہ ہے کہ تیری اچھی تربیت کرتا۔ تو اس لڑکے نے یہ بات سن کے کہا، پھر میرے باپ نے تو میرا کوئی حق بھی نہیں دیا، اس نے ایک مجوسی یعنی فائر ورشی پر آگ کی پوجا کرنے والی عورت سے شادی کی، وہ ماں چونکہ میری مسلم نہیں تھی تو اس نے میری تربیت اچھی نہیں کی، میرا نام انہوں نے جوالا رکھا۔ تو جب یہ باتیں سنی تو حضرت عمر نے اس باپ سے کہا کہ اس لڑکے کو لے جا، تیرا قصور زیادہ ہے اس بچے کی نسبت۔ اب یہاں رکیے، ماں اور بچے کا رشتہ کیسے بنے گا اگر ماں خود اللہ سے جڑی ہوئی نہیں ہے؟ تو ماں کو، بیٹی کو، لڑکی کو جب آپ شادی کے لیے ایک لڑکی ڈھونڈتے ہیں تو خدا را شکل و صورت نہ دیکھیں، خاندان برادری نہ دیکھیں، یہ مل جائے تو بڑی اچھی بات ہے، جو چیز دیکھیں وہ تقویٰ دیکھیں۔ آج کی بہو کل کی ماں ہے، آپ کی نسلوں کی امین ہے۔ چھوٹی چھوٹی باتوں پہ لوگوں کے رشتے ریجیکٹ کر دینا کہ لڑکی خوبصورت نہیں ہے، اور ایمان والی کئی لڑکیاں گھروں میں بیٹھی رہیں، یہ بھی آج کے دور میں نسلوں کو بگاڑنے والی بات ہے۔ مجھے تو ترس آتا ہے کبھی کبھی، میں سوچتی ہوں کہ آج کے بچوں کو اچھی ماں نہیں ملی، الا ماشاءاللہ، سب ایسے نہیں ہیں، لیکن عمومیت پہ قیاس کرتے ہوئے بات کرتے ہیں۔ دوسری بات ہے کہ شوہر بیوی کو کبھی ایک دوسرے کی برائی نہیں کرنی چاہیے، اکیلے میں لڑ بھڑ بھی لیں لیکن بات باہر نہیں آنی چاہیے۔ اپنے آپ کو چیک کیجئے، کیا میں اپنے شوہر کا اچھا لباس ہوں؟ گارمنٹ ایک دوسرے کے لباس ہیں آپ اور میں؟ اور کیا اگر ہیں تو پھر ہم اپنے گھر والوں کے عیب دوسروں کے سامنے تو نہیں کھولتے؟ اگر کل تک کھولے تھے آج توبہ کیجئے۔ دیکھیے، ایسی بیویوں کے گھر کبھی بھی نہیں بستے، اور ایسے مردوں شوہروں کے گھر کبھی نہیں بستے جو اپنے کپل یا اپنے سپاؤس کی برائیاں بیان کرتے پھریں۔ اللہ سے دعا کیجئے، یہاں چند سیکنڈ غور کیجئے، کوئی ایسی بات اپنے شوہر کے حق کے معاملے کی آپ سوچئے جو آپ نے غلط کر دی اور دوسروں تک بات چلی گئی، اللہ سے بھی معافی مانگیے، ان سے بھی معافی مانگیں، اور اللہ تعالی ہمیں اس کی توفیق عطا فرمائے۔ اور ایک دوسرے کا مال ناحق نہ کھایا کرو، نہ حاکموں کو رشوت پہنچا کر کسی کا کچھ مال ظلم و ستم سے اپنا کر لیا کرو، حالانکہ تم جانتے ہو لوگ آپ سے چاند کے بارے میں سوال کرتے ہیں، آپ کہہ دیجئے کہ یہ لوگوں کی عبادت کے وقتوں اور حج کے موسم کے لیے ہے، احرام کی حالت میں اور گھروں کے پیچھے سے تمہارا آنا کچھ نیکی نہیں، بلکہ نیکی والا وہ ہے جو متقی ہو، اور گھروں میں تو دروازوں سے آیا کرو اور اللہ سے ڈرتے رہو تاکہ تم کامیاب ہو جاؤ۔ عربوں کا رواج تھا کہ حج عمرے کی نیت سے جاتے اور کوئی چیز گھر بھول جاتے تو واپس آنا پڑتا، تو دروازے سے نہیں آتے تھے، پچھواڑے سے آتے تھے۔ بے تکی بات ہے، جیسے آج بھی کچھ لوگ کہتے ہیں نا، مجھے پیچھے سے آواز نہ دیا کرو، کیوں پتھر کے بن جاؤ گے؟ ہم نے بچپن سے وہ اسٹوریز پڑھی ہوئی ہیں نا، کہانیاں، پیچھے مڑ کر دیکھا تو پتھر کی بن گئی وہ عورتیں۔ تو اس سے عمل کی بات لیجئے، کاموں کو صحیح طریقے سے کرو، الٹے طریقے اختیار کرنا ناپسندیدہ ہے۔ آپ کہتے ہیں کہ الٹا جوتا پہننا ناپسندیدہ، کہ سیدھا پاؤں الٹے میں الٹا اس میں ڈال لیجئے، اپنا مذاق نہیں کروانا چاہیے۔ کوئی ایسا کام نہ کرے ایک ایمان والا کہ دوسرا اس کو دیکھے تو اس کے دل میں اس کے بارے میں یہ خیال آ جائے کہ یہ ناسمجھ انسان ہے، یہی اس سے بات ہے۔ اس کے بعد کچھ آیتیں آگے جہاد اور قتال سے متعلق ہیں، ٹاپک اس کا لکھ لیجئے کہ اسلام میں جہاد کا نظریہ۔ فرمایا، لڑو اللہ کی راہ میں جو تم سے لڑتے ہیں، اور زیادتی نہ کرو، اللہ تعالیٰ زیادتی کرنے والوں کو پسند نہیں فرماتا، انہیں مارو جہاں بھی پاؤ، اور انہیں نکالو جہاں سے انہوں نے تم کو نکالا، اور سنو، فتنہ قتل سے زیادہ سخت ہے، اور مسجد حرام کے پاس ان سے لڑائی نہ کرو جب تک وہ خود تم سے نہ لڑیں، اگر یہ تم سے لڑیں تو بھی تم ان کو مارو، اور کافروں کا یہی بدلہ ہے۔ یہ ایک وقتی حکم تھا جب مکہ میں بہت ساری مہلت دے دی گئی اور اس کے بعد بھی وہ بات نہ بنی تو اس سے متعلق ہے. آج آؤٹ آف کانٹیکس بات کرنے والے اس آیت پہ عمل کریں گے تو جا کر سب کو مارنے لگیں گے. تو یاد رکھیے, اسلام کو صحیح طریقے سے سمجھنا اور خاص طور پہ قرآن کو صحیح طریقے سے سمجھ کے عمل کرنا یہ بہت ضروری ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم مجاہدین کو بتایا کرتے تھے کہ اللہ کی راہ میں جہاد کرو, خیانت نہ کرو, بدعہدی سے بچو, نہ کان اور گیرا و اعضا نہ کاٹو, بچوں کو اور زاہد لوگوں کو جو عبادت خانوں میں پڑے رہتے ہیں قتل نہ کرو. یہ صحیح مسلم کی روایت ہے, یعنی لا تعتدو. اسلام تو دشمنوں سے زیادتی نہیں کرنے دیتا, غیروں سے کہاں لینا ہے. اور فرمایا اگر یہ باز آ جائیں تو اللہ تعالیٰ بخشنے والا اور مہربان ہے, ان سے لڑو جب تک کہ فتنہ نہ مٹ جائے اور اللہ کا دین غالب آ جائے, اگر یہ رک جائیں تو تم بھی رک جاؤ. ان سے لڑو جب تک کہ فتنہ نہ مٹ جائے اور اللہ کا دین غالب نہ آ جائے, اگر یہ رک جائیں تو تم بھی رک جاؤ, زیادتی تو صرف ظالموں پر ہے. یہاں ذرا سا ایک سوال کیجئے خود سے, وہ اسلام جو دشمنوں کے ساتھ بھی زیادتی کرنے سے روکتا ہے, وہ اپنوں کے ساتھ زیادتی کرنے کو کیسا کہے گا؟ یاد کیجئے اپنا کوئی عمل, کوئی ایسی بات جس میں اپنوں کے ساتھ زیادتی ہو گئی آپ کی طرف سے, آج پتہ چل گیا ایسا نہیں کرنا, اور ہم تو یقین کریں کہ اپنوں کے ساتھ بھی خوش نہیں رہتے دوسروں کو تو ہم کہاں خوش رکھیں گے. تو اس کے لیے نیت اور ارادہ کیجئے کہ آج کے بعد کسی کے ساتھ زیادتی نہیں کرنی, کیونکہ زیادتی کرنے والے کے ساتھ پھر زیادتی ہو جاتی ہے. اور دوسری بات کیا پتہ چلتی ہے کہ تقوی سے اللہ کی قربت نصیب ہوتی ہے. اللہ سے تعلق جوڑنا ہے تو اللہ کا خوف لے کر آنا پڑے گا اپنے دلوں میں. حرمت والے مہینوں کی باتیں, یہ سب وہ چیزیں ہیں جس سے آپ کا میرا براہ راست کوئی زیادہ تعلق نہیں ہے, لیکن دین اسلام ایک مکمل دین ہے, اس بات کی دلیل میں سب باتیں آ رہی ہیں. فرمایا حرمت والے مہینے حرمت والے مہینوں کے بدلے ہیں, اور حرمتیں عدلے بدلے کی ہیں, اور جو تم پر زیادتی کرے تم بھی اس پر اسی کے مثل زیادتی کرو جو تم پر اس نے کی, اور اللہ سے ڈرتے رہا کرو, اور جان رکھو کہ اللہ تعالیٰ پرہیزگاروں کے ساتھ ہے. دعا کیجئے اللہ ہمیں اپنا ساتھ دے دے. اللہ تعالیٰ کی راہ میں خرچ کرو اور اپنے ہاتھوں ہلاکت میں نہ پڑو. یہ کب ہوتا ہے؟ جب ہم اللہ کے دین پہ خرچ نہیں کرتے. اردو میں ایک جملہ ہم بولتے ہیں, اپنے پاؤں پہ کلہاڑی نہ مارو. تو یاد رکھیے, جب ہم اپنے دین پہ کم اور اپنی شادیوں پہ زیادہ خرچ کرتے ہیں, جب ہم قرآن کی تعلیم کے لیے خرچ کرتے وقت سوچیں, فکروں میں پڑ جائیں, سوچوں میں پڑ جائیں, اور اپنے کپڑے بناتے وقت ہم کے پھر کے اور کیا اور اچھا خوب سے خوب, تو پھر اپنے آپ کو ہلاکت میں ڈالتے ہیں. اپنے سے سوال کریں, میں اپنی ذات پر خوشی سے لگاتی ہوں یا دین پہ؟ ہماری گاڑی 10 دفعہ گھر سے نکلتی ہے بیکار چیزوں کے لیے, بچے کی فرمائش, وہی کام جو ہو جاؤ لے آؤ دے آؤ ایسے ہی ویسے, اور جب ہمیں دین کے لیے نکلنا پڑے مشکل لگتا ہے. ہم دن میں کتنی بار رکشوں ٹانگوں میں بیٹھتے ہوں گے, بازاروں کے چکر, مہینے میں کئی بار, اور اگر دین کے لیے جانا پڑے تو ہم سوچتے ہیں, اور اگر خوشی سے آتے ہیں خوشی سے جاتے ہیں تو یہ اس بات کی علامت ہے کہ ہمارا اللہ سے تعلق بہترین ہو چکا. پھر فرمایا اور سلوک اور احسان کرو, اللہ تعالیٰ احسان کرنے والوں کو دوست رکھتا ہے. حج اور عمرے کو اللہ تعالیٰ کے لیے پورا کرو, وہاں اگر تم روک لیے جاؤ تو جو قربانی تم کو میسر ہو اس کو کٹ ڈالو, اور سر نہ منڈواؤ جب تک کہ قربانی قربانگاہ تک نہ پہنچ جائے. البتہ تم میں سے جو بیمار ہو یا اس کے سر میں کوئی تکلیف ہو جس کی وجہ سے سر منڈا لے تو اس پر فدیہ ہے, خواہ روزے رکھ لے, خواہ صدقہ دے دے, خواہ قربانی کر لے. کیا پتہ چلا عمل کی بات, کہ لوگوں کو جن کے پاس جو کچھ ہے حکم ہو رہا ہے کہ تم احسان کرو تاکہ اللہ تمہیں دوست رکھے. پھر نیکی کے ہر کام میں خرچ کرو, خاص طور پہ جہاد کے موقع میں اللہ کی راہ میں خرچ کرنے سے مت رکو, ورنہ یہ ہلاکت میں پڑنے کا درجہ ہوگا. اور یہاں پتہ چل رہا ہے کہ احسان کرنے والوں کو اللہ پسند کرتا ہے. سوال کیجئے, کیا میں اللہ تعالیٰ کے ساتھ دوستی رکھنے والے کام کرتی ہوں؟ میرے کام ایسے ہیں کہ اللہ تعالیٰ مجھ سے پیار کرے؟ اور اس کے بعد حج تمتع کا طریقہ, آیت 196, بس جب تم امن کی حالت میں ہو جاؤ تو جو شخص عمرے سے لے کر حج تک تمتع کرے پس اسے جو قربانی میسر ہو اسے کٹ ڈالے, جسے طاقت نہ ہو تو وہ 3 روزے حج کے دنوں میں رکھ لے اور 7 واپسی پر, یہ پورے 10 ہو گئے. یہ حکم ان کے لیے ہے جو مسجد حرام کے رہنے والے نہ ہوں. لوگو اللہ سے ڈرتے رہو اور جان لو کہ اللہ سخت عذاب دینے والا ہے. اللہ اکبر کبیر. آپ میں سے کس کس نے حج کیا ہوا ہے, ہاتھ کھڑے کریں. और उम्रा। चलिए अल्लाह ताला आप सब को एक बार फिर हज करने की तौफीक दे, आसान कर दे। आप यहाँ पूरा महीना आते रहे और अल्लाह ताला आपके लिए असबाब बना दे, और छोटी छोटी नेकियाँ कीजिए, अल्लाह बड़ी नेकियों की तौफीक देगा। और उसके बाद फिर आप देखिए कि हज का सफ़र नेकियों का सफ़र है, इसमें लड़ाई झगड़ा करना मना है, ये बात बयान की जा रही है। हज के महीने मुकर्रर हैं, इसलिए जो शख्स इनमें हज लाजिम कर ले, वो अपनी बीवी से मेल मिलाप करने, गुनाह करने और लड़ाई झगड़े करने से बचता रहे। तुम जो नेकी करोगे इससे अल्लाह ताला बाखबर है, और अपने साथ सफ़र का खर्च ले लिया करो। और सबसे बेहतर तोशा अल्लाह का डर है, और अक्लमंदो मुझसे डरते रहो। सबसे बड़ा ज़ादे राह तकवा है, इसकी फ़िक्र कीजिए। और एक और छोटी सी बात इसमें हज के नाते से बताऊं कि हम चाहते हैं ना कि हम अपने ताल्लुकात अच्छे रखें। एक बहुत खूबसूरत नुक्ता छोटे बड़े बच्चों के साथ ताल्लुकात अच्छे रखने का, अपने बच्चों को साथ लेकर उम्रे पे जाइए। माएँ अपनी कुर्बानियाँ दें, कुछ जो चूड़ियाँ जेवर बेचें, पैसे जमा करें और अपने साथ बच्चों को उम्रे पे लेकर जाएं, फिर हज पे भी ले जाएंगे। ये छोटी छोटी चीज़ें आप देखेंगे कि उनके लिए और नेकियों के करने के रास्ते बनेंगे इंशाअल्लाह ताला। फिर फरमाया, तुम पर अपने रब का फजल तलाश करने में कोई गुनाह नहीं। जब तुम अरफात से लौटो तो मस्जिद हराम के पास जिक्र इलाही करो, और इसका जिक्र करो जैसे कि इसने तुमको हिदायत दी। तुम इससे पहले राह भूले हुए थे, फिर तुम इस जगह से लौटो जिस जगह से सब लोग लौटते हैं, और अल्लाह ताला से बख्शिश तलब करते रहो। यकीनन अल्लाह ताला बख्शने वाला मेहरबान है। आप नोट करें, बार 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 बख्शिश की बातें। तो हज और उम्रा गुनाहों को बख्शवाने का बड़ा खूबसूरत तरीका होता है, अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। फिर आयत 200, क्या इसका एक टॉपिक है हमारे पास, दुनिया की ख्वाहिश। सिर्फ दुनिया की ख्वाहिश रखने वालों के लिए आखरत में कोई हिस्सा नहीं। बड़ी खूबसूरत दुआ आ रही है इस हिस्से में। फिर जब तुम अरकाने हज अदा कर चुको तो अल्लाह ताला का जिक्र करो, जिस तरह तुम अपने आबा अजदाद का जिक्र किया करते थे, बल्कि इससे भी ज़्यादा। बास लोग वो भी हैं जो कहते हैं, रब्बना आतिना फिद दुनिया, ए रब हमें दुनिया में दे दे, ऐसे लोगों का आखरत में कोई हिस्सा नहीं। यानी सिर्फ दुनिया मांगते हैं। और बाज़ ऐसे भी हैं, यानी कौन से, कुछ तो सिर्फ दुनिया मांगते हैं, लेकिन कुछ आप जैसे क्या कहते हैं, रब्बना आतिना फिद दुनिया हसनतम व फिल आखिरती हसनतम व क़िना अज़ाबन्नार। ए हमारे रब, हमें दुनिया में भी बेहतर दे और आखरत में भी हमें हसना दे और जहन्नुम के अज़ाब से बचा ले। ये वो लोग हैं जिनके लिए इनके अमाल का हिस्सा है, और अल्लाह ताला जल्द हिसाब लेने वाला है। बेहतरीन दुआ है, अपने बच्चों के लिए मांगा करें, अपने बच्चों को ये दुआ दिया करें कि अल्लाह हमारे बच्चों की दुनिया भी अच्छी बना और आखरत भी। अब एक माँ है, अपने बच्चे के साथ रिश्ता कैसे जोड़े, दुआओं का जोड़े। एक तो आप करते हैं तन्हाई में उनके लिए दुआएं, एक उनके सामने बैठकर दुआएं किया करें। आज आपने माँ और बच्चे के ताल्लुक से एक बात सीख के जानी है, बच्चे जवान भी होते हैं, छोटे भी होते हैं, हर एज के बच्चे हैं, ज़रा सी शऊर की उम्र है ना, तो बच्चों को सुनाने के लिए दुआ किया करें। अल्लाह खुद ही सुन लेगा, अल्लाह मेरे बच्चे को हाफिज़ बना, अल्लाह मेरे बच्चे को आलिम बना, अल्लाह मेरे बच्चे को अपना तकवा दे दे। और इसी तरह करते करते आप देखेंगे कि आपके बच्चे सोचने लग जाएंगे कि हमारी माँ हमारे लिए सारा दिन क्या मांगती रहती है। किसी जगह में गई और वहाँ बच्चों के मौजू पे दर्स हुआ, तो मैंने एक बात की, मैंने कहा कि छोटे बच्चे बहुत तंग करते हैं, जो भी है ना अल्लाह से दुआ किया करें कि अल्लाह ताला इनको मेरी बात समझ आ जाए। खैर, 2-3 दिन के बाद एक सिस्टर आई, कहने लगी मैंने अपना एक एक्सपीरियंस शेयर करना है। क्या करना है, कहने लगी मैं घर जब गई अगले दिन तो बच्चे बहुत तंग कर रहे थे, आपस में लड़ रहे थे, छोटे छोटे बच्चे थे। तो कहने लगी मैंने जायनमाज़ बिछाया, वजू करके खड़ी हुई, और मैं नमाज में ऐसी नफिल की सूरत में शुरू हो गई, और मैं ऊंची ऊंची कह रही हूँ अल्लाह मेरे बच्चों को हिदायत दे दे, अल्लाह मेरे बच्चों को हिदायत दे दे। कहती मैं नमाज़ पढ़ रही थी, वो तीनों से वापस पीछे आए, मेरे पीछे छोटे छोटे चादरें रख कर बैठे और सजदों में जाके कह रहे हैं अल्लाह हमें हिदायत दे दे, अल्लाह हमें हिदायत दे दे। ये है माँ और बच्चे का रिश्ता। दुआएं मांगिए, बच्चों को दुआएं दिया करें, अल्लाह आपको नेकी दे, अल्लाह आपसे राज़ी हो, अल्लाह मेरे बच्चे को दुनिया भी दे, अल्लाह मेरे बच्चे का बड़ा प्यारा घर हो। यकीन करें, मीठी मीठी दुआएं दिया करें। पहले नानियाँ दादियाँ बहुत दुआएं देती थीं, अब तो फ़ोन मांगती हैं। आज माएँ नानियाँ दादियाँ बदल गईं, तो दुआएं दीजिए, दुआएं लीजिए, इंशाल्लाह इसका रंग आप बच्चों में देखेंगे। फरमाया, और अल्लाह की याद इन गिनती के चंद दिनों में करो, 2 दिन की जल्दी कर लेने वालों पर भी कोई गुनाह नहीं, और जो पीछे रह जाए इस पर भी कोई गुनाह नहीं। ये परहेजगार के लिए है, और अल्लाह से डरते रहो, और जान रखो तुम सब इसकी तरफ जमा किए जाओगे। अब अगली आयत आपके मेरे लिए बहुत अहम आयत है। ज़िंदगी में हमेशा हालात आपकी मेरी मर्ज़ी के नहीं होंगे। बाज़ दफ़ा ऐसे हालात बन जाते हैं जिसको हम चाहते नहीं हैं, और बाज़ दफ़ा उससे अपोज़िट हैं। तो ज़ाहिर को देख कर बातिन पे क्यास ना करो। इंसान का असल वो होता है जो मवाफिक और नामवाफिक हालात में नज़र आता है, और इंसान दूसरों को बज़ाहिर खुश कर देता है लेकिन अंदर से बहुत खोटा होता है। कैसे? बस लोगों की दुनियावी गर्ज़ की बातें आपको खुश कर देती हैं, और वो अपने दिल की बातों पर अल्लाह को गवाह करता है, हालांकि दरअसल वो ज़बरदस्त झगड़ालू है। जब वो लौट कर आता है तो ज़मीन पर फसाद फैलाने की कोशिश और खेती और नस्ल की बर्बादी की कोशिश में लगा रहता है। अल्लाह ताला फसाद को नापसंद करता है। यानी ऐसा शख्स जब वोट मांगता है तो बड़े दावे करता है, और बाद में हर काम खराबी वाला। क्या पता चला, तकब्बुर से बचना है। बड़ाई का एहसास दूसरों को और छोटा भी करवा देता है, और तकब्बुर इंसान को गुनाहों पर इमादा करवा देता है। और जब वो ऐसे जुल्म व सितम के काम करता है और उसको कहा जाए, और जब इससे कहा जाए कि अल्लाह से डरो, तो तकब्बुर और तासुब इसे गुनाह पर आमादा कर देता है। ऐसे के लिए बस जहन्नुम ही है, और यकीनन वो बदतरीन जगह है, और बास लोग वो भी हैं। दुआ कीजिए, अल्लाह मुझे आपको इनमें कर दे। वमिनन नासि मन यश्री नफ्सहु इब्तिगा मरदातिल्लाह। बस लोग वो भी हैं जो अल्लाह की रजामंदी की तलब में अपनी जान तक बेच डालते हैं। आप तैयार हैं? हम अपनी जान दे सकते हैं अल्लाह के रास्ते में? ख्वाहिशें तो दें, वक्त तो दें, माल तो दें, तमन्नाएं तो दें, जान तो फिर बाद की बात है। अल्लाह ताला हमें इस काबिल कर दे। और अल्लाह अपने बंदों पर बड़ी मेहरबानी करने वाला है। वल्लाहु रऊफ़ुम बिल इबाद। अल्लाह अपने बंदों के साथ रऊफ़ है। देखिए, एक लफ्ज़ होती है ममता, माँ की मोहब्बत, एक होती है राफ़त, बाप की मोहब्बत। आम तौर पे ये बाप की मोहब्बत में आता है। यहाँ अल्लाह ने इसको राफ़त के नाम में कैसे लिया? रहमत का आला तरीन दर्जा राफ़त का दर्जा होता है। अल्लाह ताला हमें दूसरों के लिए अच्छी बातें सोचने वाला बना दे। और उसके बाद वो खूबसूरत आयत जो आज की माँ को अपने लिए एक लाहे अमल बनाकर सुननी है, और वो क्या? या अय्युहल्लज़ीन आमनु उद्खुलू फिस्सिल्मि काफ़ा। ईमान वालों, इस्लाम में पूरे के पूरे दाखिल हो जाओ, और शैतान के कदमों की ताबेदारी न करो, वो तुम्हारा खुला दुश्मन है। अगर तुम बावजूद तुम्हारे पास दलील आ जाने के भी फिसल जाओ, तो जान लो कि अल्लाह ताला गलबे वाला और हिकमत वाला है। क्या लोगों को इस बात का इंतज़ार है कि इनके पास खुद अल्लाह ताला बादलों के साहिबानों में आ जाए, और फरिश्ते भी, और काम इंतहा तक पहुँचा दिया जाए, यानी इनकी मौत का वक्त आ जाए, और अल्लाह ही की तरफ सब काम लौटाए जाते हैं। यानी इस्लाम पे अमल करने से बचने वाले अपने मौत के फरिश्तों का इंतज़ार कर रहे हैं। अब यहाँ इस आयत को थोड़ा सा समझ लीजिए। पूरे का पूरा दाखिल होना क्या है? कि इस्लाम को मुकम्मल तौर पर अपनाओ। इससे दीन में बिदात की भी नफ़ी की गई, और आजकल के सेक्युलर जहन की तरदीद भी की गई, जो इस्लाम को पूरा अपनाने के लिए तैयार नहीं, बल्कि दीन को, इबादात को सिर्फ मस्जिद तक महदूद करने के लिए है, और सियासत और हुकूमत से दीन को निकालना चाहते हैं। इसी में ये बात भी आती है कि तुम्हारे रस्म व रिवाज, तुम्हारी सकाफत, तुम्हारा कल्चर, तुम्हारी रिवायात सब इस्लाम के ताबे होनी चाहिए, और इसके अंदर सबको ले आओ। बात वही है कि अल्लाह को मुकम्मल एतात मकसूद है। आप देखिए, आप में से कोई इस हॉल के डोर में बैठ जाए, क्या होगा? बाहर से गर्मी आएगी, अंदर से सर्दी आएगी, बीमार हो जाएगा। आप बिल्कुल मिडल पार्ट में बैठेंगे ना, आपको ज़्यादा अच्छा समझ आएगा। तो दीन के अंदर पूरे का पूरा आना क्या है? फोकस्ड हो जाओ। अल्लाह आज की माओ को भी फोकस्ड कर दें। मुझे तो ऐसे लगता है कि सबसे ज़्यादा आज के दौर में जिस हस्ती पे काम करने की ज़रूरत है, जिसकी इस्लाह की ज़रूरत है, वो माँ है। अल्लाह ताला आज की माँ को छोटे छोटे बच्चों को साथ लेकर दीन के सीखने सिखाने वाला बना दे।